ढोकाहरू एउटा युक्रेनी कथा। पत्रकार जाना स्लोनिवस्काको यो कथा उनको संग्रह द हाउस विथ द स्टेन्ड ग्लास विन्डोबाट लिइएको हो। एन्टोनिया लोयड जोन्सले पोलिस भाषाबाट अङ्ग्रेजीमा अनुवाद गरेको यो कथा वर्ड्स विदाउट बोर्डरबाट साभार गरिएको हो। यस कथाको नेपाली भावानुवाद गणेश खनियाले गरेका हुन्। कथाको भावभूमि युक्रेनको लोभोभ रहेको छ। यस अध्यायमा कथावाचक उनकी हजुरआमा, जिजुआमा र आफ्नी आमासँग बस्दै आएका छन्। उनकी आमा मारियाना ओपेरा गायक हुन्छन्। मारियाना युक्रेनी स्वतन्त्रता आन्दोलनकी नेता हुन्छन् र सन् 1988 जुलुसको दौरानमा मारिन्छन्। कथा यसरी सुरु हुन्छ। हरेक साँझ जिजुआमाले अगाडिको ढोकामा तालचा लगाउँथिन्। यो उनको आफ्नै लम्बेदान संस्कार थियो। लाग्थ्यो उनी अपरिचित पाहुनाबाट हामीलाई जोगाउँथिन्। यस्तै पाहुना त थिए जो सन् 1937 उनको घरभित्र पसेका थिए र उनका पतिलाई सधैँका लागि अपहरण गरी लगेका थिए। जति कोसिस गरे पनि हजुरआमाले त्यो घटना कहिले भुल्न सकिनन् र भनिरहन्थिन्, त्यो साँझ तिनीहरूले ढोकाको घन्टी बजाए, गल्ती भयो होला कसैको, बाबाले भन्नुभयो, तुरुन्तै ढोका छेउबाट फर्किनुभयो, मेरो गालामा विदाईको चुम्बन गर्नुभयो अनि ती अपरिचितसँगै बाहिरिनुभयो। त्यसपछि फेरि कहिल्यै देखिनँ बाबालाई। यो घटना लेनिनग्राडमा घटेको थियो। युद्ध अघि हजुरआमा र जिजुआमा त्यहीँ बस्दै थिए। सानैदेखि अप्रत्याशित रूपमा ढोकाको घन्टी बजेको भावले भयभीत हुन थाले म पनि। त्यसैले जिजुआमाले नै सधैँ बाहिरपट्टिको ढोका राम्ररी बन्द गरे नगरेको निरीक्षण गर्थिन्। कालो रङ पोतिएको थियो त्यो ढोकामा। उनी दुई पटक तालाभित्र चाबी घुसारेर मात्र चित्त बुझाउँथिन्। बलियो सिक्री झुन्ड्याउथिन् अनि अर्को सेतो ढोका पनि बन्द गर्थिन्, तर अर्कै चाबीले। यसरी ढोका बन्द गरेपछि बाहिरबाट कसैले खोल्न सक्दैनथ्यो। ढोका बन्द भएको देख्दा आमालाई भने झोक चल्थ्यो। उनी त ढिलो गरी घर फर्कन मन पराउँथिन्। ढिलो फर्किँदा आमाले सबैको निद्रा बिथोल्थिन्, नभए उनी नफर्केसम्म जिजुआमा जागृत रहन बाध्य हुन्थिन्। हामी सबैसँग आआफ्नै चाबी हुन्थ्यो। लामो पातलो चाबीले ठूलो आवाज निकाल्थ्यो, कालो ढोका खोल्थ्यो त्यसले। छोटो चाबीले चाहिँ मसिनो आवाज निकाल्थ्यो, तलको गेट खोल्थ्यो त्यसबाट। आयताकार आधुनिक चाबी थियो, पत्र मन्जुसामा लगाइएको, त्यसबाट कुनै आवाज निस्कँदैनथ्यो। सेतो ढोकाको चाबी जिजुआमासँग मात्र हुन्थ्यो। दिउँसोको समयमा उनले चाबी कता लुकाउँथिन् कसैले पत्तो पाउँदैनथ्यो। ढोका टेक्दै एकदमै रिस उठ्थ्यो मलाई। चाबीले दुई पटक घुमाएर बन्द गरेको, सिक्रीले बाँधेको अनि आग्लो समेत लगाइएकोले उकुस मुकुस हुन्थे म। यस्तो लाग्थ्यो म चौतर्फी घेराबन्दीमा परेको कुनै सैन्य शिविरमा छु। मानव एकपटक मात्र चाबीले बन्द गर्नु भनेको खतरा निम्त्याउनु हो अनि बाह्य आक्रमण सामु निरीह साबित हुनु हो। कालो रङको बाहिरी ढोका हल्का खालको थियो। मनका भडास निकाल्न ढोकामा बेसरी हिर्काउन पाउँथे म। हजुरआमा भन्ने गर्थिन् घरबाट बाहिर निस्कनु अघि न्यानो कपडा लगाएर जानु। उनीदेखि म साह्रै रिसाउँथेँ। च्याउन मिल्ने गोलो एउटा पुवाल थियो ढोकामा, सादा सिसाको, भित्रबाट फाटेको कपडाले छोपिएको थियो। जिजुआमा त यसमा पनि खतरा नै देख्थिन्। पहिलो खतरा सानो पर्दामाथि सार्ने बित्तिकै पारिपट्टिको मान्छेले चाल पाउँथ्यो, खुल्नासाथ उसमाथि निगरानी भइरहेछ वा घरभित्र कोही त पक्कै छ। अर्को खतरा त्यही पुवालबाट उसले आक्रमण गर्ने सम्भावना रहन्थ्यो। अपरिचित मान्छे हो कि आफ्नै मान्छे हो यो थाहा पाउन पहिले सानो पुवालबाट चियाएर हेर्नु, उनले मलाई सिकाइन्। अपरिचित मान्छेले सिसाबाट धातु छिराउन सक्छ अनि तिम्रो आँखाको ज्योति गुम्न सक्छ। त्यसरी आउने अपरिचित सधैँ पुरुष नै हुन्थ्यो। कसैले घन्टी बजायो भने हामी बार्तलीमा उक्लिन्थ्यौँ र मूल ढोकामा को छ हेर्थ्यौँ। कुनै अपरिचित भएमा चिच्याउँथ्यौँ, कसलाई खोजेको? त्यो हाम्रो तर्साउने तरिका थियो। आवाज कहाँबाट आइरहेछ तल सडकमा उभिएको मान्छेले तुरुन्तै भेउ पाउँथेन। हडबडमा अन्ध मान्छे चाहिँ प्रश्नकर्तालाई खोज्न थाल्थ्यो। उसभन्दा माथि अग्लो ठाउँमा रहेकाले हामीलाई फाइदा थियो। त्यस्तो नाम गरेको यहाँ कोही पनि छैन भनेर सजिलै तर्किन सक्थ्यौँ हामी। घरिघरि गडबड भइराख्थ्यो। हजुरआमा र जिजुआमालाई ज्यादै तनाव हुन्थ्यो। मानिलिनुहोस् पाभेल इभानोभिच पेत्रोभ नाम गरेको मान्छेको खोजीमा कोही आयो, असामान्य परिस्थिति सिर्जना हुन्थ्यो। एकाएक हजुरआमा र जिजुआमाको आवाजमा तनाव झल्किन्थ्यो। धेरै दिनसम्म उनीहरू सोचिबस्थे, अपरिचित त्यो मान्छे को थियो? यो के को सङ्केत हो? पक्कै नराम्रो केही घट्नेछ। सहरको केन्द्रमै थियो हाम्रो बसाई। रातको समयमा कसै न कसैले ढोका ढकढकाइरहेको हुन्थ्यो। हामी त ओछ्यानमा पल्टिसकेका हुन्थ्यौँ। हठात् निकै ठुलो आवाजमा घन्टी बजिरहन्थ्यो, मानौ यमदूत नै ढोका बाहिर उभिएको छ बिगुल बजाउँदै। मानौ हाम्रो स्वाभाविक दैनिकीलाई चक्कु जस्तै भयानक वर्तमानले छेदविच्छेद पार्न खोज्दैछ कोही। सर्वसाधारणमाथि शासकहरूको पूर्ण नियन्त्रण थियो। आफू खुसी जे गर्न पनि उनीहरूलाई छुट थियो। अपहरण, हत्या या यातना जे मन लाग्यो त्यहीँ। रात्रिकालीन सेतो ढोका पीडादायी थियो, उदासी बढाउने खालको। यो ढोका यताउता सार्दा यसको कब्जामा भार पर्थ्यो, पट्टार लाग्दो आवाज निस्कन्थ्यो। यसमा चियाउने पुवाल थिएन, लामो चाबी तालाभित्र घुसारेर घुमाउन सजिलो थिएन। मध्यरातमा बिउजिएको बेला सेतो ढोका बन्द भएको देख्दा निराशा र उकुस मुकुस भावले घेर्थ्यो मलाई। एकनासको यो ढोकाको पल्लाले बाँझो जमिनको याद दिलाउँथ्यो, जसलाई रुसी भाषामा गुलुखोमान भनिन्छ। विशाल अनि टाढाको साइबेरियाको प्रतिनिधित्व गर्थ्यो त्यो ढोकाले। आरोपीहरूलाई लामो यात्रापछि पुर्याउने ठाउँ, अन्तहीन हिउँले ढाकिएको भूमि अनि हत्कडीको आवाजको अनुगुञ्जन पनि थियो त्यो ढोकामा। पहिले नै भनिसकेँ मैले, कालो र सेतो ढोकाको बीचमा एउटा सिक्रीले बाँधिएको थियो। यसबाट दिउँसोको अल्छी लाग्दो समयमा झ्याल बिनाको भान्सा कोठामा थोरै भए पनि उज्यालो छिर्थ्यो, केही हावा चल्थ्यो। त्यही सिक्रीको बीचमा फुवालबाट हावासँगै अल्ला पनि भित्रन्थ्यो, तर मान्छे पस्न सक्दैनथ्यो। अनिश्चितताको सही झल्को थियो त्यो, अवरुद्ध समयको चिन्ताग्रस्त भाव पनि। यस्तो अनिश्चिततालाई चिर्ने अवसरको खोजीमा रहन्थेँ म, त्यसैले ढोका पुरै खोलिदिन्थेँ। यसबाट भान्सामा मजाले हावा छिर्थ्यो अनि चिसो भयो भन्दै कहिलेकाहीँ ढोका ड्याम्डुम पारिदिन्थेँ। मनखुसी ढोका खुल्नु र बन्द गर्नुमा पनि चरम आनन्द थियो, शक्तिशाली छु भन्ने मिठो भ्रम पनि। जब जब म ढोका खोल्थेँ, भर्याङ छेउको झ्यालको प्रतिबिम्ब नजिकैको ऐनामा देखिन्थ्यो, अनि त उसिनिराखेको गाजर होइन जङ्गलको गन्ध फैलिन्थ्यो भान्साभरि। तुरुन्तै म ढोका बन्द गर्थेँ, निमेषभरमै मनभित्र हामी घरभित्रै सुरक्षित छौँ भन्ने बाल्यकालको विश्वास बनाउँथ्यो। जिजु आमालाई भने त्यो सिक्रीमा विश्वासै थिएन। ढोका र बाहिरी संसारबीचको सिक्री जब जब तन्किन्थ्यो, उनकै करबलमा बाहिरको आवाजतिर कान थाप्थ्यौँ। कोही आएर तार काट्ने औजारले यसलाई दुई टुक्रा पार्ने हो कि भन्ने डर थियो उनलाई। कहिलेकाहीँ त भर्याङमा कसैले छिटो छिटो पाइला चालेको आवाज आउँथ्यो, अर्कोपट्टि कुनै आकृति पनि चल्मलाउँथ्यो। एकपटक पालभित्र दुईवटा नरम औला सिक्रीको बन्द भागको खोजीमा हरसम्भव उपाय गर्दै चलायमान थिए। यसको मुख बहिल्याउन खोज्दा जो कसैको पसिना छुट्थ्यो, हात बढाएर भित्रबाट सहयोग गर्नुको सट्टा अलिअलि साथ दिए चाहिँ गरेँ मैले। बाहिरी हातहरू अरू सङ्घर्षरत थिए अनि सिक्री खुल्न प्रयासरत। म भने आनन्द मान्दै नाचिरहेको थिएँ। सिक्रीको गाँठो फुस्क्यो अनि ढोकामा तुर्लुङ्ग झुन्डियो। ढोका वात्तै खुल्यो, एउटी देवी प्रकट भइन् त्यहाँ, उत्साही, अल्लाबाज अनि जीवन्त। उनी मेरी आमा थिइन्। ढोका बन्द गर्ने संस्कार उसै गरी दोहोरिरहेको थियो, कुनै परिवर्तन थिएन त्यसमा। सोभियत सङ्घको जग जति हल्लिँदै गयो, उति जिजु आमाले जिउ ज्यान लगाउँथिन् ढोकामा। प्रष्टसँग नभने पनि मलाई लाग्छ उनी सोभियत सत्ताको समर्थक कहिल्यै भएनन्, न त यो सत्तालाई हटाउन लागि परेकाकै अन्धभक्त। सत्ताको विशेष प्रवृत्तिलाई बुझ्ने मान्छे मध्येकी थिइन् उनी, भन्ठान्छु म। त्यो सत्ताको निगरानीमा बस्न बाध्य पारिन्छन् जुन सत्ताले उनीहरूको घरको झ्यालबाट चियाउन थाल्छ। सन् 1937 जे घट्यो त्यसले जीवनभर गहिरो चोट दियो जिजुआमालाई। जब जब लोभका सडकमा स्वतन्त्रताका पक्षधरहरू ओह्रिन्थे, जब जब साउतीको स्वर चर्को नारामा बदलिन्थे, रातको समयमा अझ सुरक्षित किसिमले ढोका बन्द गराउन तल्लीन हुन्थिन् जिजुआमा। संसार छाड्नु एक वर्ष अघिदेखि अकस्मात रुसी भाषा छोडेर युक्रेनी बोल्न थालिन् हाम्री जिजुआमा। ताला मार्ने संस्कारमा पनि नयाँ आयाम थपियो, अझ मजबुत बन्यो त्यो उपक्रम। हजुरआमाले ताला लगाउने नियमित प्रक्रिया सम्पन्न गर्न साथ जिजुआमाले मैला कपडाले भरिएको डोको ढोकामा ढेसाउँथिन्। यो क्रम निरन्तर चलिरह्यो, यसको प्रभाव पनि राम्रै देखियो। युक्रेनी राष्ट्रवादीलाई उनी वान्डेराका मान्छे भनी सम्बोधन गर्थिन्। उनीहरूबारे गफिँदै गर्दा पनि ताला मार्ने यही उपक्रम दोहोरिरह्यो। उनी र म मात्र भएको बेला मलाई सुनाउँथिन्। सन् 1944 तिनै राष्ट्रवादीहरू चढेको रेलमा उनी पनि लोभोपतिर जाँदै थिइन्। जिजुआमा निकै डराएकी थिइन् उनीहरूदेखि, जर्मनहरूसँग जत्तिकै। अहिले पनि उसरी नै सोच्छिन् उनी। उनी चढेको रेलको डिब्बामा घुस्न खोज्दै थिए ती राष्ट्रवादी। झ्यालबाट बाहिर हेर्दा उनकी नातिनी अर्थात् मेरी आमाले तिनीहरूको अगुवाई गरिरहेको देखिन्। मेरी आमासँग जिजुआमा नबोलेको वर्षौँ भइसकेको थियो। गायिका बन्ने इच्छा थियो आमाको, जिजुआमाले भनेको टेर्थिनन् उनी। अनि स्वतन्त्र युक्रेनको पक्षमा जिजुआमाको आदर्श विपरीत अघि बढिरहेकी थिइन् मेरी आमा। महिला कपडाको डोको खासमा वर्षौँदेखि जिजुआमा र आमाले एक अर्का विरुद्ध ठड्याएको अवरोधको प्रतीक बनेको थियो। त्यति बेलादेखि नै हो जिजुआमाले भाषाको माध्यमबाट मलाई तर्साउने अभ्यास गर्न थालेको। उनी हाम्रो सभाकक्षमा पर्खी बस्थिन् र आफ्नो शरीरले मेरो बाटो रोक्थिन्। रुसी भाषामा चर्को स्वरले नबोल त, उनी मलाई धम्क्याउँथिन्। तैँले चाल पाउनु अघि नै तँलाई घिसार्दै एकान्त आँगनमा पुर्याउनेछन् अनि यातना दिनेछन्। अर्कोपटक मलाई सोधिन्, कालजै युक्रेनी कविता टेस्टामेन्ट कन्ठै छ नि, महिला र बच्चाहरूलाई उनीहरू पक्रेर घिसार्दै सुनसान ठाउँमा पुर्याउँछन् अनि त्यही कविता आफै सम्झेर ससुर वाचन गर्न लगाउँछन्। अलिकति पनि गल्ती भयो भने तँलाई बलात्कार गर्छन् र यातना दिन्छन्। उनको भनाइले म डराउँदिनथे, तर साहित्यको सहारा लिएर सडकमा उपदेश दिइबसेको कल्पना समेत गर्न सक्दिनथे। कविता हिंसाको अंश हुन्छ भन्नेमा मलाई रत्तिभर पनि विश्वास थिएन। त्यही दिनको बेलुका पक निलो पहेँलो झन्डामा बेरेर मेरी आमाको मृत शरीर घर ल्याइयो। जिजु आमाले सधैँ चाहिँ अगाडिको ढोका बन्द गर्ने उपक्रममा ध्यान दिइनन् त्यो साँझ। ढोका राम्ररी बन्द गरिएको थिएन। आत्मसमर्पणको अभिव्यक्ति थियो त्यो उनको। जिजु आमाले सक्दो कोसिस गरेकी थिइन्, तर पनि उनीहरू आए र उनको संसारलाई ध्वस्त पारिछाडे। बीचको कोठामा टेबलमाथि आमालाई सुताइएको थियो र उनको दायाँ बायाँ लामा मैनबत्ती बालिएका थिए। काठे भुइँमा पग्लेका मैनबत्तीका खाटा थिए। धेरैपछि मैले थाहा पाएँ, आमाको शव परीक्षा गर्नबाट रोक्न र लासलाई शवगृहमा लैजानबाट रोक्न हजुरआमाले सम्बन्धित अधिकारीलाई रकम दिएरै मिलाउनु पर्यो। कुनै समय उनी आफै नामी चिकित्सक थिइन्। चिकित्सा क्षेत्रमा मान्छेसँगको उनको चिन्जानका कारण मात्र यो सम्भव भएको थियो। यति हुँदाहुँदै पनि केजिबीको हस्तक्षेप किन कम भयो? यो विषयले उनी आश्चर्यचकित थिइन्। आफू दोषी रहेको यो मृत्युको प्रसङ्ग लुकाउन, गलत साबित गर्न वा गुपचुप राख्न लागि परेका हुन सक्छन् उनीहरू। त्यो गोली प्रहार हरेक कोणबाट हास्यास्पद देखिन्थ्यो। गोलीले निशाना लगाउन त चुकेकै थियो, अनिर्णित लोभोपवासीलाई सडकमा निस्कन बाध्य पार्ने कर्कश नगरा थियो सायद त्यो गोलीको आवाज। आमाको अरू कुनै ठूलो आकाङ्क्षा थिएन, न हजुरआमाकै, न जिजुआमाकै, न मेरै केही थियो। गोली प्रहारका सुरुका केही दिन आमाका मृत्युको कारणबारे धेरैले चासो देखाए। लोभोपको हाइट पार्क मानिने कुलुम्बा वरपर आयोजित अवैध जुलुसबारे सबैले चर्चा गरिबस्थे। स्वतन्त्र चुनावको माग गर्दै विरोध प्रदर्शन गरिएको पार्क छिमेकी घरको छतमा लुकेर बसेको गोली हान्ने मान्छे अनि युद्ध अगाडिको भियाना स्थित भव्य क्याफे स्थल उनीहरूका लागि मुख्य विषय हुन्थे। हतियारधारी त्यो मान्छेलाई चोर्नोबिल नाम गरेको विद्रोहीलाई मार्न खटाइएको लख काट्थे लोभोपवासीहरू। त्यतिखेर मारियाना अर्थात् मेरी आमा विद्रोहीलाई जोगाउन समर्पित थिइन्। ट्रकभित्र उसको ढाल बनेर छेउमा बसेकी थिइन्। आवाज नआउने हतियार प्रयोग गरिएको थियो, त्यसैले गोली चलेको कसैले सुनेन। तर आमाको फिक्का रङको पहिरन रगतले लथपथ थियो अनि उनी छेउ घुँडा टेकेर बसेका थिए केही मान्छे। चोर्नोबिल चाहिँ मृत्युको समेत प्रवाह नगरिकन जुलुसको नेतृत्व गरिरहेकै थियो। वर्षौंदेखिको तालिमको कारण उसमा अदम्य साहस पैदा भएको थियो। सँगै जेल परेका पूर्व साथीहरू उसको यो जोधापनलाई मानसिक रोग ठान्थे। भिडबाट एकजना डाक्टर निस्केर अगाडि आए। आमाको उपचारको लागि चोर्नोबिलले विश्वास गरेको थियो उनलाई। त्यसपछि चोर्नोबिल जुलुसलाई नेतृत्व गर्न पुग्यो। उसलाई जोगाउन अरू सहकर्मी लागे। कोही उसलाई ट्रकबाट बलजफ्ती उतार्न खोज्दै थिए। त्यसपछि त्यहाँ थप गोली चलेन। किन त्यसो भयो आजसम्म कसैलाई थाहा छैन। घटनालाई जसरी बुझ्दा पनि भयो, आमाकै कारण चोर्नोबिलले अरू 11 वर्षको जीवन उपहारको रूपमा पायो। म विश्वस्त छु वारेस्पिल राजमार्गमा सन् 1999 ऊ चढेको कारलाई ट्रकले धक्का दिँदा उसले यो कुरा पक्कै सम्झेको हुनुपर्छ। अरूले पनि सम्झे, तर केही वर्ष मात्र। सुरुका केही दिन मान्छेहरू हामीसँग कुरा गर्थे, भाव विभल बन्थे, हामीलाई बोलाउँथे अनि भेट्न समेत आउँथे। मलाई भने यो घटनाले धेरै गम्भीर बनायो। आक्रोश र असहायपनले म कठोर बन्दै गएँ। भुइँमा मैनका टुक्राहरू खसेको देख्दा विगतका घटनाहरू सम्झन पुग्थे। 3 दिनपछि मृत शरीर गाड्ने परम्परा हो हाम्रो, तर भोलिपल्टै उनको अन्त्येष्टिको साँझो पाँझो मिलाइयो। लोभोपको पुरानो चिहान गर्थ्यो लिचाको, त्यही ठाउँ मिलाइन हजुरआमाले। कसैले विरोध गरेन। सन् 1980 लास गाड्न प्रतिबन्ध थिएन, तर केही विशेष अनुमति भने लिनु पर्थ्यो। हजुरआमाले निमेषभरमै अनुमति पनि लिइन्। यो सत्य हो, त्यो अन्त्येष्टि नै विरोध जुलुसमा परिणत भयो र बल प्रयोग गरी तितर बितर पारियो। आमाको मृत्युपछि उनी संलग्न ओपेराका निर्देशक सामु एकपछि अर्को प्रश्न तिर्साइएको प्रदर्शनकारीहरूले देखेका थिए। केही महिनापछि आमाको चिहान स्थलमा सजाइएका कृत्रिम फूलहरूको चाङ हटाइएको देखियो। फूलको चाङ हटाइएकोमा म खुसी थिएँ। कृत्रिम फूलको खाद देखेर मलाई दिक्क लाग्थ्यो, आमाबाट अझै टाढिएको महसुस हुन्थ्यो। पछि पछि त ती कृत्रिम फूलहरू छेउमा अलग्गै झुन्ड्याइएको देखियो। शरद ऋतुको आगमनसँगै त्यो क्षेत्र बाक्लुचाहारले पुरिँदै गयो। हजुरआमा विगतका घटनाहरू सुनाउँथिन् मलाई। उनलाई पछिल्लो घटनाको समेत पूर्वाभास थियो रे। उनी 7 वर्ष कि हुँदा लेनिनग्राडमा बस्थे सपरिवार, त्यही वर्ष उनका बाबु मारिएको, अनि लोभोपमा रहँदा 60 वर्षको उमेरमा फेरि छोरी मारिएको देख्नु पर्यो। आफ्ना बाबु र छोरीका हत्याका कारण सधैँ उनी युक्रेनीहरूलाई धिक्कारी बस्थिन्। अरू कुलस्त भन्न थालिन् पहिलेका कुराहरू। सन् 1944 पहिलोपटक यो सहरमा बस्न थालिन् उनी। तुरुन्तै महिला प्रतिरोध आन्दोलन थाल्ने निर्णयमा पुगिन् एक्लै। स्टालिन अपराधी हुन् लेखिएको पर्चा बनाइन् र घर घरका पत्र मन्जुसामा खसालिन्। यस कदमका कारण किन उनीमाथि दमन भएन मैले आजसम्म बुझ्न सकेका छैन। सायद देवदूतको संरक्षक त थियो उनलाई। स्टालिनको मृत्यु लगत्तै जिर्जिन्सी मार्गको एउटा भवनमा पुगिन् उनी। आफ्ना बाबुको हत्याबारे सत्य तथ्य बुझ्न उनी त्यहाँ धाइरहन्थिन्। त्यसरी जाँदा उनीहरूप्रतिको घृणा लुकाउँथिन्। त्यहाँबाट केही सूचना लिने ध्येयले भित्तामा लगाइएको रङ जस्तै अनुहारमा नयाँ भाव ल्याउँथिन्। एउटा सेना प्रमुख थियो त्यहाँ जसले सधैँ उनलाई खिच्याउँथ्यो। उसैसँग थियो उनका बाबु सम्बन्धी कागजात। धेरै बिन्ती भाव गर्दा पनि उसले ती कागजात फिर्ता गरेन। रहस्यमय ढङ्गले घोषणा गर्थ्यो ऊ, तिम्रा बाबु कुनै उत्तरी भागमा मृत फेला परेका थिए, अब उपन्त जनताको शत्रुको छोरीको कलङ्कबाट तिमी मुक्त भयो। स्टालिनको सन्तासबाट पीडितहरू पुनर्स्थापित भए। आजसम्म आफ्ना बाबु मारेको तिथिमिति र ठाउँबारे बेखबर छन् उनी। अर्धमृत नातेदारका रूपमा लाचार छाया बनी बाँच्न बाध्य पारिएका थिए सबै। आमाको सन्दर्भमा भने बिल्कुलै फरक भयो। उनको मृत्युले शून्यता थप्यो। समयको गर्तमा भासिँदै गयो यो अध्याय। यस उपरान्त हजुरआमालाई कतै पनि डाकिएन। अकस्मात उनीहरूका लागि महत्त्वका नयाँ विषय निस्कँदै गए। सायद आमाको हत्याको केही वर्षमै जिजुआमाले ढोका बन्द गर्ने उपक्रमबारे वास्ता गर्न छाडिन्। अतिरिक्त सुरक्षा सावधानी नगरिकनै हामी ओछ्यान बस्ने गर्थ्यौँ। यसबाट मलाई चाहिँ राहतको अनुभूति हुन थाल्यो। आखिर सबैभन्दा भयानक घटना घटिसकेको थियो। भयबाट हामी मुक्त हुन खोज्दै थियौँ, तर केही दिनमै फेरि उही उपक्रम दोहोरिन थाल्यो। कालो ढोका, सादा ढोका अनि सिक्री। जिजुआमाले मेरा लागि नै यो सब फेरि सुरु गरेको हुनुपर्छ। तर त्यो मैला कपडा राख्ने ढोको चाहिँ उनले कहिले ढोका छेउ राखेनन्। ढोकोमा गोली लागेर यति धेरै पुवाल परेको थियो, त्यस्तै यताउता सार्नै सम्भव थिएन। त्यसो गर्दा त्यो झुझा झुझा भई गर्लाम कुर्लुम लड्ने निश्चित थियो।